ਖਾਤਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ। ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਸ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ। ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ। ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस, लोकेशंस, साउंड सिस्टम, इनोवेशंस, चांदनी बैंक्वेट हॉल।
30 years ऑफ हॉस्पिटैलिटी एक्सपीरियंस, कॉर्पोरेट इवेंट, एग्जीबिशन, एक्सपो और एनी सेलिब्रेशन।
सारे पैकेज का नाम चांदनी बैंक्वेट हॉल, आज ही कॉल कीजिए 4372188734 chandnihalls.ca।
यूं ही चलना चल रही, यूं ही चलना चल रही, प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल, होलसेल रेट, पाकिस्तान, इंडिया और मिडल ईस्ट, एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट एक्सीलेंट।
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस, अफोर्डेबल, इजी एंड डिस्काउंटेड एयरफेयर्स।
Airwing Travel and Tours,
905-272-2300, 905-272-2300।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारब्रो में एक और मिसिसागा की दो लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसिसागा, 4167579999 स्कारब्रो।
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब, या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है? विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट, या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में, इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस, बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे। GTA में दो लोकेशन, मिसिसागा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201, इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205। कॉल टुडे मलिक लॉ ऑफिस 9052914455, 9052914455।
खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 4165700157, 4165700157।
कहते हैं कि माया को खींचे माया करकर लंबे हाथ। हैरी सॉन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर के साथ डीप तल्लुक आते हैं इनके, आपको फाइनेंसिंग का बंदोबस्त दिया जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरी सॉन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1,000 महीना कैसे बचा सकते हैं। कॉल हैरी सॉन Now 647-228-1000 Harry Sond of Majestic Mortgages.
BNK proudly brings you Big 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 Dunham Summerfest 2024 at 500 Victoria Street, West Midway. Mark your calendars for August 31st and September 1st. Day one will feature the incredible and legendary live in concert with full band. Enjoy free parking at admission. For sponsorship, booth booking, and limited VIP tickets, contact us at 416-897-1683 or info@bnkevents.com.
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही बेटे की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, पायल ज्वेलर्स पे हर किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
जी जी बिल्कुल, पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव, यूनिट 42, ब्रैम्पटन। पायल उसके असलम भाई को कॉल करें ना एट 9057907879, दैट इज 9057907879।
भाई सस्ता लाला, इंज कर तू 6 दी बजाय 5 ले ला। ओहो सल्ला भैन जी, कैनेडा आ गए तुसी, इत्थे सब्जियां पिछे बार्गेन करन दी लोड़ नहीं, क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी, फ्रूट्स, दाला, सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए आई जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरीज, फल फ्रूट, दाला, सब्जियां दी वन स्टॉप शॉप, नाले साडे कोल इंडिया वाले भांडे, प्लेटा, बाटियां सब कुछ मिलदा है। साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दियां ओंटारियो विच 9 लोकेशंस विचों जिथे मर्जी आ जाओ।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਂਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਂਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ, ਜਿਸੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3 ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ 801 Bowie Drive West, Brampton, ya call karo 905-450-2828-905-450-2828.
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। 1310 दंदा स्ट्रीट ईस्ट, मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 416-526-6800।
جناب السلام علیکم ورحمۃ اللہ وبرکاتہ، امید کرتی ہوں آپ تمام خیریت سے ہوں گے۔ ہمارے فہم مظفر آپ کے ساتھ، ہمارا آپ کا ساتھ انشاءاللہ 8:15 تک آج بھی رہے گا۔ ہماری فہم مظفر ہمارے ٹیم کے مختلف اراکین مختلف سیگمنٹس میں آپ تک معلومات پہنچاتے جائیں گے۔ دنیا کی صورتحال انتہائی مختوش ہے، مگر پاکستان کی صورتحال بھی کوئی کسی سے الگ نہیں ہے، اور آج صبح جب آپ میں سے، ہم میں سے بہت سے لوگ اٹھے تو پاکستان کے وقت کے لحاظ سے شام کو 5 بجے کے قریب ایک پریس ریلیز آتی ہے، جس پہ آ کے لوگوں کو پتہ چلتا ہے۔ پاکستان کی تاریخ میں پہلی بار جو آئی ایس پی آر کے انچارج یعنی جنرل فیض صاحب کے بارے میں جو ہماری پریس ریلیز دی گئی ڈی جی آئی ایس پی آر کے بارے میں، DJSPR ने जो प्रेस रिलीज दी, मैं वो आपके साथ शेयर किए देती हूँ। इस प्रेस रिलीज के मुताबिक यकीनन पाकिस्तान में आज जो भी अमल हुआ है, उन्होंने कहा कम्प्लाइंग विद द ऑर्डर ऑफ द सुप्रीम कोर्ट ऑफ पाकिस्तान, अ डिटेल्ड कोर्ट इंक्वायरी वॉज अंडरटेकन बाय द पाकिस्तान आर्मी टू असर्टन करेक्टनेस ऑफ द कम्प्लेन्ट्स इन टॉप सिटी केस मेड अगेंस्ट लेफ्टिनेंट जनरल फैज हमीद रिटायर्ड। Consequently, appropriate disciplinary action has been initiated against Lieutenant General retired Faiz Hamid under provision of Pakistan Army Act. आप DGISPR की जानिब से इस प्रेस रिलीज को देख भी सकते हैं। अगर आप DGISPR की साइट पे अगर चले जाएंगे तो प्रेस रिलीज में ये प्रेस रिलीज आपको नजर आएगी। पाकिस्तान की तारीख में पहली बार ऐसा हुआ कि किसी भी ये जनरल फैज हमीद वो हैं जिनको इमरान खान के दौर में अपॉइंट किया गया था। बाय द वे, मैं शुक्रिया करना चाहती हूँ अपने तमाम स्पॉन्सर्स का जिनके तवसुत से ये प्रोग्राम हम आप तक पहुंचा सकते हैं। जाहिर है घर से दूर, अपनी माँ से दूर जब हम होते हैं और हम करीब से वो चीज़ देख भी नहीं सकते तो हमारी रिजर्वेशन और हमारे कंसर्न ज्यादा हो जाया करते होते हैं। आज के प्रोग्राम में अब से थोड़ी देर के बाद मेरे साथ पाकिस्तान से शामिल होंगे लेफ्टिनेंट कर्नल रिटायर्ड इनामुर रहीम साहब मेरे साथ शामिल होंगे। इनामुर रहीम साहब का तारुफ मैं बाद में आपके साथ कराऊंगी, मगर मैं शुक्रिया अदा करना चाहती हूं अपने स्पॉन्सर्स का जिनके तवसुत से ये प्रोग्राम हम आपकी खिदमत में पेश करते हैं। आप लोगों ने हमेशा तावन दिया, मैंने अपनी तरफ से हमेशा ड्यू डिलीजेंस के लिए, मेरा अपने आप से अहद है, आई नेवर लेट एनीबडी स्क्रैच माय सोल। मेरे लिए पाकिस्तान से मेरी मोहब्बत है, मैं हर इंसान की इज्जत जरूर करती हूं, बट एट द एंड ऑफ द डे माय फर्स्ट प्रायोरिटी इज माय कंट्री। हमारे स्पॉन्सर्स का बहुत शुक्रिया जो इस प्रोग्राम को आप तक पहुंचाने में मददगार हुआ करते हैं। हमारी आपसे रिक्वेस्ट है स्पॉन्सर्स को तावन जरूर दीजिएगा। एयरविन ट्रैवल के जिया खुखर साहब का जिक्र करना चाहती हूं। जिया साहब 30 साल से एयरविन ट्रैवल को रन कर रहे हैं। 14 अगस्त के हवाले से पाकिस्तान इंटरनेशनल एयरलाइंस ने अपने किरायों में 15% कमी का ऐलान किया और ये एक महीने के लिए इसकी इम्प्लीमेंटेशन है। इसी एक महीने में अगर आप टिकट बुक करा लेते हैं तो आपको बड़ा फायदा हो सकता है। एयर विंग ट्रैवल मिसिसागा में है, मशीन से बात करने की बजाय उनकी बड़ी काबिल टीम है, आप उससे बात करें 1-855-247-9464 मेगा मनी एक्सचेंज आज खुला है, रकम पाकिस्तान भिजवाने के लिए काबिल एतमाद नाम मेगा मनी एक्सचेंज कन्वीनियंटली लोकेटेड है, आप मुलाकात कीजिएगा, रकम पाकिस्तान भेज भी सकते हैं और पाकिस्तान से रकम पर कैनेडा मंगवा भी सकते हैं 9052794754। विलेज टेस्ट मंडे थ्रू संडे खुला हुआ होता है और विलेज टेस्ट की दो ब्रांचेज हैं, एक ओकवेल लेक शोर वेस्ट पे है विच इज अ ब्रांड न्यू लोकेशन और नई सर्विसेज के साथ। इनकी जो पुरानी लोकेशन है दैट इज 4141 डिक्सी रोड के ऊपर वाक्य है। यहाँ एक से ज्यादा पार्टी हॉल्स भी हैं, यहाँ पे आप 200 से लेके 250-300 तक लोगों की पार्टी कर सकते हैं और अगर आप डिफरेंट रूम्स को मिला लें तो ये तादाद इससे भी ज्यादा हो सकती है। विलेज टेस्ट फैसल चट्ठा साहब का बहुत शुक्रिया कि वो इस काबिल करते हैं कि ये प्रोग्राम हम आप तक पहुंचा सकें। मेरी भी आपसे दरख्वास्त है कि विलेज टेस्ट को तावन जरूर दीजिए 9052323663 232-3663 उनका नंबर है। हमारे आज के प्रोग्राम को पायल ज्वेलर्स ने भी तावन दिया। नॉर्मली ये तमाम स्टोर्स मंडे को बंद होते हैं मगर पायल ज्वेलर्स मंडे को भी खुला हुआ है। ये ब्रैम्पटन में है, नॉर्थ पार्क और टोरब्राम के इंटरसेक्शन पे। आपने सोने का आउंस देना है, आपने सोने की रिपेयर करवाना है तो आप पायल ज्वेलर्स पे अस्तम भाई से मुलाकात कीजिएगा, आपके तआवुन की अशद जरूरत है। पायल ज्वेलर्स इन्होंने लोकेशन इसकी बेशक नई शुरू की है मगर असम भाई तकरीबन 25-28 साल से सोने के बिजनेस में ही हैं और पाकिस्तान के साथ साथ इंडिया, सिंगापुर, इवन टर्किश स्टाइल की ज्वेलरी भी आपको मिल रही है 9057907879 पायल ज्वेलर्स का नंबर है। आइए साहब आपको पाकिस्तान लेके चलूंगी। पाकिस्तान से भी चंद लम्हों के बाद मेरे साथ लेफ्टिनेंट कर्नल रिटायर्ड इनामुर रहीम साहब शामिल होंगे। انعام الرحیم صاحب کسی بھی تعارف کے محتاج نہیں، آپ رویادی طور پر جیک ڈپارٹمنٹ سے ان کا تعلق تھا، فوج کے ساتھ ہی پرویز مشرف صاحب کے دور میں گمنامی، یہ جو لوگوں کو اٹھا لیا جاتا ہے اس سے متعلق کیس تھا، اور آپ کو یاد ہوگا کہ بلوچستان کی جو صورت حال تھی اس زمانے میں، اور کیونکہ یہ جیک ڈپارٹمنٹ میں تھے بطور وکیل، یہ آرمی کو ریپرزینٹ کرتے تھے، بٹ دین ہی ریفیوزڈ، انہوں نے کہا کہ آپ لوگوں کو اٹھاتے ہیں، بلا وجہ اٹھایا جاتا ہے، بنا وارنٹ کے اٹھایا جاتا ہے، چار چار سال تک لوگوں کو غائب رکھتے ہیں، وہاں سے ان کی تھوڑی رفٹس آئیں پرویز مشرف صاحب کے دور میں، وہاں سے پھر انہوں نے ہی واز فورس ٹو ریزائن، مگر جب انہوں نے بہت سارے فیکٹس کو انویل کیا تو پرویز مشرف صاحب نے ان کو دوبارہ کال کر کے کہا، اور بیکاز ان کے پاس وکالت کا ویزا تھا، یہ ہماری سول کورٹس میں آ گئے، پرویز مشرف صاحب نے ان کو اپنے ایک آرمی آفیسر کے تحت بلایا واپس، اور بلانے کے بعد ان کو کہا کہ ہمارے لیے شرمندگی کی بات ہے فوج کی کہ آپ سویلین ادارے میں اس طرح سرو کر رہے ہیں، انہوں نے کہا کہ میں اپنے پروفیشن کا آنر کرتا ہوں، عزت کرتا ہوں، ویئر ایور آئی ایم سرونگ آئی ایم مور دین سیٹسفائیڈ، وچ ہی ڈیڈ دی رائٹ تھنگ. جناب لیفٹیننٹ کرنل انعام الرحیم میرے ساتھ ہیں، پاکستان کی جو انفولڈنگ سٹوری ہے میں نے بالکل آپ کے ساتھ ذکر کر لیا، اور میں نے آپ کو ڈی جی آئی ایس پی آر کا وہ نوٹیفیکیشن آپ کے ساتھ شیئر کر لیا جس میں کورٹ کے ایک فیصلے کے بعد انہوں نے لکھا ہے کہ کمپلائنگ ود دا آرڈر آف سپریم کورٹ آف پاکستان ا ڈیٹیلڈ کورٹ آف انکوائری واز انڈر ٹیکن بائی پاکستان آرمی to ascertain correctness of the complaints in top city case made against Lieutenant General Faiz Hamid retired. Consequently, appropriate disciplinary action has been initiated against Lieutenant General Faiz Hamid retired under the provision of Pakistan Army. Faiz Hamid sahab ka jab main zikr karti hoon to I was looking at different sets of news jo main dekh rahi thi jis mein kaha jata hai ki Faiz Hamid ke bhai jo hain اپنے علاقے کے کسی بھی ممبر پارلیمنٹ سے بھی زیادہ اسٹرانگ کنسیڈر کیے جاتے ہیں اپنے علاقے میں. میں یقیناً وہ تمام چیزیں آپ کے ساتھ شیئر کرتی چلوں گی. ٹاپ سٹی کے حوالے سے ان کو اریسٹ کیا گیا ہے. مزہ تو پھر ہے نا کہ جنرل فیض حمید واز ناٹ آل الون ڈوئنگ آل دس، آف کورس دیر آر گروپ آف پیپل، ا کاؤنسل آف دا پیپل ہو ایڈوائز، اور پھر چیزوں کو ایگزیکیوٹ کیا جاتا ہے. آئی وش کہ ان تمام لوگوں کو اریسٹ کیا جائے تاکہ میرا ملک حفاظت میں رہے. آمین سم آمین. لیفٹیننٹ کرنل ریٹائرڈ جناب انعام الرحیم میرے ساتھ ہیں. کرنل صاحب میں آپ کو خوش آمدید کہنا چاہتی ہوں. السلام علیکم سر.
جی وعلیکم السلام و رحمۃ اللہ، میرا سلام پہنچے میرے ناظرین کو بھی ان شاء اللہ تعالیٰ.
بہت شکریہ کہ آپ نے مجھے ٹائم دیا. میں آج آپ کو ایک بات بتانا چاہتی ہوں کہ اقتدار ایسی ظالم چیز ہے کہ انسان انسانیت کے دائرے میں سے نکل جاتا ہے. آج ڈاکٹر سمیع اللہ ملک صاحب نے بھی قرآن پاک کی ایک آیت پڑھی تھی کہ اللہ تبارک و تعالیٰ نے تو انسان کو بہترین خصلتوں کے ساتھ پیدا کیا تھا، اشرف المخلوقات کا درجہ دیا تھا، مگر پھر انسان اتنا بگڑ گیا کہ وہ انسانیت سے حیوانیت کے درجے میں اتر کے آیا. یہی لیفٹیننٹ جنرل فیض حمید ہیں جنہوں نے ایک زمانے میں کرنل انعام صاحب کو اریسٹ بھی کیا تھا. آپ کو یاد ہوگا کرنل انعام صاحب جیسے میں پہلے ذکر کری تھی جیک ڈپارٹمنٹ میں ہوا کرتے ہوتے تھے. اس کے بعد جو بے ناحق لوگوں کو اغوا کر لیا جاتا ہے، جو بلوچستان کے ساتھ پاکستان کا المیہ چل رہا تھا پرویز مشرف صاحب کے دور میں، اور پھر جب ان کو ایفیڈیوٹ میں جھوٹ بولنے کے لیے کہا گیا تو ہی ایبسولوٹلی ریفیوزڈ دیٹ، جس کی پاداش میں بہت کچھ ہوا، اور پھر انہوں نے آرمی سے ریزائن بھی کیا. پھر ایک سٹیج ایسی بھی آئی تھی کہ کرنل صاحب کو اریسٹ کر لیا گیا تھا ان کے گھر سے کہ انہوں نے پاکستان کی خفیہ دستاویزات شاید دوسرے ممالک کو فراہم کیے ہیں. اس اریسٹ میں بھی جنرل فیض بھی شامل تھے، جنرل اکرام الحق بھی شامل تھے، اور بھی بہت سے لوگ تھے، اور آف کورس اس کو پھر غلط ثابت کیا گیا کہ دس واز ایبسولیوٹلی رانگ. اور آج بھی کرنل صاحب، میں اس انسان کو ٹریبیوٹ پیش کرتی ہوں میرے کہنے سے کچھ بھی نہیں مگر اللہ تبارک و تعالیٰ انشاءاللہ ان کو اجر دے گا اور بے شمار اس طرح کے جھوٹے کیسز جن لوگوں کے ہوئے ہیں اور ان کے پاس پیسے کی بھی کمی ہے جناب انعام الرحیم صاحب ان کیسز کی پیروی کرتے ہیں. ابھی ریسنٹلی 5 نیول آفیسرز کے کیس جن کو کہ کاؤنسل بھی نہیں پرووائڈ کیا گیا تھا اور ان کو سزائے موت ہو گئی تھی, اس کیس کو بھی کرنل صاحب نے لک آفٹر کیا ہے اور ان کو ان پانچوں کو اب کاؤنسل پرووائڈ کی گئی ہے. کرنل صاحب ایک بار پھر سے آپ کا بہت شکریہ. کرنل صاحب پریکٹیکلی یہ محاورتن ہم نے پڑھا مگر دل خون کے آنسو روتا ہے کہ میرے وہ ادارے جو میرے ملک کی سیکیورٹی کے ذمہ دار ہیں اگر وہاں پہ بھی پہنچنے کے بعد اقتدار کا نشہ وہ ہو جو فرعون کا تھا تو پھر غدر والی بات ہے. یعنی آپ کے ملک میں آپ نے بکریوں کے رکھوالے بھیڑیے اگر کر دی ہیں تو یہ بڑا قدر ہے. فرمائیے سر, جنرل فیض صاحب کو تو اریسٹ کر لیا گیا مگر اس کے ساتھ بے شمار اور لوگ ہیں, ان کا کیا بنے گا؟ کیا عام عوام کو کوئی انصاف ملنے کی امید ہے؟
انشاءاللہ تعالی. دراصل قرآن پاک کی ایک آیت ہے, میں اسے بھی دہراؤں گا, تلکل ایام و نداولہا, کہ اللہ تعالی ان دنوں کو بدلتے رہتے ہیں. جو شخص کل تک اپنے آپ کو سب کچھ سمجھتا تھا, جب ڈی جی سی بن گئے جب فیض صاحب, انہوں نے پھر ہر وہ کام کیا جس کا ان کو اشارہ کیا جاتا, یہ جو ان کے من میں آتا. ان کے بھائی صاحب جو تھے وہ بیسیکلی پٹواری تھے وہاں پر, جن کی انکوائری چل رہی تھی. انہوں نے پہلے اسے گرداور بنایا اور پھر راتوں رات اس کو تحصیلدار لگوا دیا گیا, اور وہ تحصیلدار لگنے کی خبر جب ایک اخبار نیشن میں جب شائع ہوئی کہ جی راتوں رات ان کا بھائی کیسے تحصیلدار لگ گیا, تو وہ لگی ہوئی خبر کو وہاں سے ڈیلیٹ کرایا گیا. تو اس سے ان کا بھائی پھر میڈیا پہ ان کی خبریں آنی شروع ہوئی کہ کس طرح وہ پٹواری صاحب جو تھے راتوں رات علاقے کے بہت بڑے ایک جاگیردار بن گئے, پھر لوگوں کی زمینیں ہتھیائی گئی, پھر انہیں باقاعدہ موٹر وے توڑ کر وہاں سے ایک روٹ نکالا. وہ تو اپنی مرضی من مانیاں کر رہے تھے بالکل, ان کو تو کوئی خیال نہیں تھا. وہ جس واقعے کا آپ نے ذکر کیا, مجھے اریسٹ نہ کیا انہوں نے بلکہ میرے گھر پہ ریڈ کیا گیا. مجھے پہلے ان کا پیغام آیا باجوہ صاحب اور ان کا فیض حمید صاحب کا, کہ میں نے اس زمانے میں جنرل راحیل شریف صاحب کے خلاف ایک کیس دائر کیا تھا جب انہیں انگور اڈا ہینڈ اوور کر دیا بغیر گورنمنٹ آف پاکستان یا پارلیمنٹ سے منظوری کے بغیر, اور وہ امریکن بیہس پہ دیا گیا. وہ کیس ہائی کورٹ میں چل رہا تھا اور ہائی کورٹ میں اس میں نوٹس جاری کیا, تو یہ میرے پاس انہوں نے اپنے افسر بھجوائے کہ فیض صاحب نے کہ جی آپ اس کیس کو واپس لے لیں. میں نے کہا جی واپسی کا تو سوال نہیں پیدا ہوتا, میں نے دائر کیا ہوا ہے اور اس کی سزا موت ہے آرمی ایکٹ کے اندر. آپ انہوں نے کہا جی وہ ہم نے تو دیا نہیں ہے, ہم نے بارڈر پہ ایکسچینج آف بارڈر کیا ہے. میں کہا وہ آپ کو اختیار ہی نہیں ہے ایکسچینج آف بارڈر کا, آپ کو گورنمنٹ ہے جی آپ ایکسچینج آف بارڈر کریں. انہوں نے مجھے تھریٹ کی کہ جی آپ پھر دیکھ لیں. میں کہا جی بالکل میں نے دائر کیا ہوا, میں ودرا کرنے کا سوال ہی پیدا, آپ جواب جمع کرائیں کہ ہم نے نہیں دیا جی, جو بھی آپ کا رپلائی اٹ شوڈ کم ان دی کورٹ. تو اس کی بجائے پھر تیسرے دن رات کو دے ریڈڈ مائی ہاؤس اور وائلیٹنگ دی رائٹ آف پرائیویسی, اور میرے گھر پہ آئے سینئر موسٹ آفیسر ریزنگ ان دس کالونی, اور انہوں نے مجھے گھر سے اغوا کر لی آدھی رات کے وقت, دروازہ توڑ کے اندر داخل ہوئے اور دے ٹوک می اوے. وہ آلموسٹ وہ 7-8 بندے مسلح تھے باہر, ان کی بے شمار گاڑیاں تھیں, دے ٹوک می اوے, اور پھر تسلیم کرنے سے انکار کر رہی ہے کہ ہمارے پاس ہے ہی نہیں جی, ہمیں نہیں پتا جی کدھر چلے گئے. اور پھر اسی طرح وہ کیس چلتا رہا. وہ 17 دن بعد جب جج صاحب نے کہا جی میں ڈی جی ہاؤسنگ کے خلاف پرچہ دے دوں گا, کیونکہ انہوں نے ڈی جی ہاؤسنگ کو کہا کہ آپ ویڈیوز جو کیمرا وہاں لگا ہوا اس کی ویڈیوز دیں, انہوں نے ریفیوز کیا, انہوں نے کہا میں اس کے خلاف پرچہ دے رہا ہوں. تو اس کے اوپر پھر جب انہیں پتہ چلا کہ جرنیل پہ کل پرچہ ہو جائے گا تو پھر دے ایڈمیٹڈ کہ آئی ایم ود دیم, اور وہ پھر میری پوری اریسٹ کو انہوں نے الیگل ڈکلیئر کیا لاہور ہائی کورٹ نے. پاکستان وار کونسل نے بھی میرے حق میں ریزولوشن پاس کیا اور دے آلسو بیکیم پارٹی. اور تمام وکلاء جو پنڈی کے تھے, ہمارے بار کے جو سابق پریزیڈنٹ تھے شیخ حسن صاحب, توفیق آصف صاحب, غلام مصطفیٰ صاحب, وہ سارے کے سارے پریزیڈنٹ میرے کیس میں باقاعدگی سے پیش ہوئے. اللہ تعالیٰ نے بڑی مدد فرمائی. امجد شاہ صاحب ہمارے وائس پریزیڈنٹ تھے پاکستان بار کے, وہ تشریف لاتے پشاور سے, عابد ساقی صاحب تھے. تو اس کے باوجود انہوں نے سپریم کورٹ میں یہ جا کر جب مجھے انہوں نے ڈکلیئر کر دیا الیگل اریسٹ ہے رہا کریں, تو دے وینٹ ٹو سپریم کورٹ, اور وہاں جا کر انہوں نے کہا جی ہم ان کا ٹرائل کرنا چاہتے ہیں بیکاز ہی واز انوالوڈ ان एस्पाइनेज एक्टिविटीज, इन्होंने कुलभूषण जाधव के नेटवर्क कैसा थे और इनके लैपटॉप से हमें बेशुमार चीजें बरामद हुई हैं जो ही शेयर्ड विद इंडियन एजेंट्स। तो वहां उन्होंने, और साथ मेरे बेटे ने कहा जी हमारे से तो कोई लैपटॉप ही आप नहीं लेकर गए, कौन सा लैपटॉप की आप बात कर रहे हैं। तो जजेस बड़े हैरान हुए, इनकी तरफ देखा, दे हैड नो रिप्लाई। उस वक्त इनको एहसास हुआ क्योंकि उससे पहले ये कह चुके थे कि अगर ये अपने लैपटॉप की कीवर्ड हमें बता दें तो हम इन्हें वैसे भी रिहा कर देंगे, इनकी को कंडीशन बेहतर नहीं है। बिकॉज दे प्लेस मी इन अ रूम वेयर एयर कंडीशन, रात को दिसंबर का महीना था, इट वॉज अ कोल्ड नाइट और वहां उन्होंने एसी लगाए हुए थे तो कमरा और भी ठंडा हो गया, तो उससे मेरा बीपी वेंट वेरी लो। तो डॉक्टर ने जब कहा कि इज इन अ क्रिटिकल कंडीशन, तो उन्होंने कहा जी अगर पासवर्ड बता दें अपने लैपटॉप का, तो जज ने कहा कि आपके पास 37 डेज हैं अभी तक आप लैपटॉप ही नहीं खोल सके। मेरे बेटे ने कहा जी हमारे यहां से तो लैपटॉप ही नहीं ले गए। तो इनको बड़ा शर्मिंदगी हुई, जजेस ने बड़ा इंसल्ट किया इनको, उन्होंने कहा यार ये तुम्हारी औकात है और ये इस तरह आप लोग केस बनाते हैं कि आपने कोर्ट में आकर ये बयान दे दिया। फिर नेक्स्ट डे आई वॉज रिलीज, अल्हम्दुलिल्लाह अल्लाह का बड़ा एहसान है। लेकिन फिर भी ये फैज हमीद वाज एडमेंट कि मेरा ट्रायल होना चाहिए और हमारे पास और भी बड़ी एविडेंस है। उन्होंने ट्रायल इनने कोर्ट में, सुप्रीम कोर्ट में भी केस कंटिन्यू रखा। अल्टीमेटली जब बहुत प्रेशर पड़ा और मेरे खिलाफ कुछ भी न ला सके, तो इन्होंने फिर जो अटॉर्नी जनरल थे उस वक्त, उन्होंने फिर अदालत में माफी मांगी मुझसे कि जी हम माफी मांगते और हम इनके खिलाफ केस वापस लेना चाहते, और इस तरह केस कंक्लूड हुआ। उससे आप अंदाजा लगा लें।
सर बहुत शुक्रिया आपका कि दे कैन डू एनीथिंग। मैं भी बल्कि देख रही थी कि इनके भाई नायब तहसीलदार कहते हैं कि फैज हमीद साहब के भाई सड़कों और पार्कों का इफ्तिताह जब करते थे तो पीछे इलाके से मुंतखब होने वाले अराकीन कौमी असम्बली हाथ बांध के खड़े होते थे, यानी फैज हमीद के भाई की इन्फ्लुएंस भी इतनी ज्यादा थी कि उस इलाके के मेंबर पार्लियामेंट इफ्तिताह नहीं करते थे, ये करते थे और जो मुंतखब नुमाइंदे थे वो हाथ बांध के इनके पीछे खड़े होते थे। अच्छा सर, अब किसी भी इदारे में जब काम होता है तो कोई भी शख्स वाहिद कोई काम नहीं करता। आपने अभी बाजवा साहब का भी जिक्र किया, आपने एक और जनरल साहब का भी जिक्र किया, जनरल इकरामुल हक साहब का भी जिक्र किया,
वो सेक्रेटरी डिफेंस थे उस वक्त।
अच्छा, अब मुझे ये बताइएगा कि
हमारे इल्म में नहीं है।
ये मुझे यूं लगता है, और अगर मैं गलत हूं तो मुझे करेक्ट कर दीजिएगा, मैं ये कहती हूं कि थोड़ी सी क्लैरिटी और काम की जरूर होनी चाहिए, शफाफियत जरूर होनी चाहिए ताकि अवाम में इबहाम न पैदा हो। जनरल फैज को तो अरेस्ट सर कर लिया गया, मगर मुझे लगता है कि इससे पहले जनाब रऊफ हसन साहब को अरेस्ट किया गया था, उनका टेलीफोन तहवील में लिया गया। जाहिर है ये जनरल आसिम मुनीर इस वक्त चीफ ऑफ द आर्मी स्टाफ जो हैं, देयर वाज अ टाइम कि इनको अपॉइंट किया गया था एज ए DGISI, इनको नामजद किया गया था, मगर हमारे तमाम के तमाम पॉलिटिशियंस, मैं इमरान खान को अगर मैं 5 नंबर देती हूं तो बाकियों को मैं 0 नंबर भी नहीं दूंगी, एटीसी सिटिंग इन पाकिस्तान, मगर जो फैज हमीद के साथ बाकी तमाम के तमाम लोग थे वो मुकम्मल तौर पर इन तमाम चीजों का हिस्सा थे। और रऊफ हसन साहब के टेलीफोन्स को जब अभी रिसेंटली उनको रखा गया और रिमांड पे भी रखा गया, तो उनके टेलीफोन से कॉन्वर्सेशंस निकाली गई। इमरान खान साहब की बेगम बुशरा बीबी के साथ भी इनके रवाबत थे, मजहबी फीड भी लिया करते होते थे, कैसे इन्होंने उनको उनके गिर्द प्लांट किया। तो ये मुझे बताइएगा कि ये सिर्फ इस वक्त जो मुझे लग रहा है, क्योंकि आज पाकिस्तान की अदालतों ने नून को बड़ा रिलीफ दिया है, यकीनन हमारे जजेस ने जो भी फैसला किया होगा सही किया होगा, कुछ केसेस को वो खोलना नहीं चाहते, और दूसरी तरफ जो मुख्तस सीटें थी उसके ऊपर प्रॉब्लम चल रही थी कि अगर वो मुख्तस सीटें पीटीआई को मिल जाती हैं तो उनकी तादाद ज्यादा हो जाएगी। इधर से आज 3 पीटीआई की सीटों पे सुप्रीम कोर्ट का फैसला होने के बाद वो नून लीग को चली गई हैं। अब ये सारी की सारा जो उलझा हुआ मामला है इसको आप कैसे सुलझाएंगे कि ये मुझे लगता है कि जनरल फैज को तो अरेस्ट कर लिया गया है जस्ट इमरान खान साहब के गिर्द, आज तक तो कुछ प्रूव ना कर सके मगर घेरा तंग करने के लिए। अगर मैं गलत हूं तो मुझे करेक्ट कीजिएगा, बट वी नीड अ रियल एंड ऑनेस्ट एनालिसिस।
دراصل بات یہ ہے کہ وہ تو پوری قوم کو پتا ہے کہ وہ ٹاپ سٹی کا جب کیس آیا، بلکہ میں اس سے پہلے افسار عالم صاحب نے ٹی وی پہ پروگرام کیا، کیونکہ یہ انسیڈنٹ یہ ہوا تھا اس علاقے میں افسار عالم صاحب رہتے تھے، انہوں نے کہا کہ اس طرح واقعات ہوا کہ صبح رینجرز کی گاڑیاں آئیں رات کو اور پورا علاقہ انہوں نے ریڈ کیا اور اس طرح گھر میں داخل ہوئے، اس طرح بچوں کو مارا گیا اور وہ بیچارہ کمپلینٹ بھی نہ درج کر سکا، یہ وہ زمانہ تھا۔ ان کے اس پروگرام کے بعد اس اونر نے جس کے ساتھ جس کے گھر پہ یہ ریڈ ہوا تھا اس نے بھی ہمت پکڑی اور الٹیمیٹلی ہی اس نے اپلیکیشن دی سپریم کورٹ میں، اور نومبر 23 میں سپریم کورٹ میں اس کی سماعت ہوئی۔ اور سب سے بڑی اہم بات یہ تھی کہ وہ سماعت آن ایئر ہوئی، پوری دنیا نے سنی جس طریقے سے اس نے وہ واقعات بیان کیے، اور وہ واقعات یقینی تھے، ہر ایک کو پتا تھا یہ اسی طرح کرتے تھے، یہ تو شروع سے ان کا یہی وتیرہ تھا۔ اور وہ جب آ گئے، اب یہ قاضی فائد عیسیٰ اور اس بینچ کے لیے بھی جس میں جسٹر امین اللہ صاحب بھی تھے، جسٹر امین الدین صاحب بھی تھے، ان کے لیے بھی ایک لمحہ فکریہ تھا کہ ہم اس پینڈورا باکس کو کھول تو چکے ہیں، انہوں نے اتنی کہانی ڈیٹیل سے بیان کی ہے۔ تو سننے کے بعد انہوں نے کہا یہ ایز سچ ہیومن رائٹ کا کیس نہیں ہے، یہ کرمنل کیس ہے، آپ پراپر ان کے ادارے کو کمپلینٹ کریں اور ہم بھی ریکمینڈ کریں گے کہ وہ ان کے خلاف ایکشن لیں۔ یہ نومبر 23 کا کیس ہے، ظاہر ہے وہ انہوں نے بھجوا دیا۔ اب اس کے اوپر پورے انٹرنیشنل میڈیا میں کوریج ہوئی، وہ جو کچھ ان کے ساتھ انہوں نے کیا تھا وہ اٹ از ناٹ ایکسپیکٹڈ۔ اصل میں جب کسی ادارے کے کسی سربراہ کو آپ انارمس پاور دے دیتے ہیں نا، ایبسولیوٹ پاورز، تو ایبسولیوٹ پاورز میکس یو سم ایبسولیوٹلی کرپٹ، تو یہ ایک ایبسولیوٹلی کرپشن کی بدترین مثال تھی کہ جو ان کے دل میں آیا کیے، بلکہ اس کی فیملی کو بعد میں مذاکرات ہوئے، اس میں نجف صاحب شامل تھے اور ثاقب نثار صاحب نے بھی چیمبر میں اس کی سماعت کی، اور جاتے ہوئے جتنی ہیومن رائٹس کی پٹیشن تھے وہ بھی 1,00,000 سے زیادہ، وہ بھی ان کے بارے میں آرڈر کر گئے کہ ان سب کو جلا دیا جائے، وہ رجسٹرار پیش ہوا کہ جی ہم نے جلا دی۔ بلکہ میری نمبرز آف پٹیشن سپریم کورٹ میں پڑی تھی ہیومن رائٹس کی، آئی پی پیز کی پٹیشن پڑی تھی، رائٹ آف اپیل آف دی سولجرز کی پٹیشن وہاں پڑی تھی، اس کے علاوہ بے شمار پٹیشن میری وہاں سپریم کورٹ میں پڑی تھی، وہ بھی انہوں نے جلوا ڈالی۔ میں جب بعد میں نے رابطہ کیا رجسٹرار سے، اس نے کہا جی ہمارے پاس تو کوئی ریکارڈ ہی نہیں ہے، آئی ہیو اے ریکارڈ، میرے پاس تو اپنا ریکارڈ ہے، میں دوبارہ چیف جسٹس صاحب سے رابطہ کروں گا کہ جناب ان کی سنوائی کریں اگر وہ جلا کر چلے گئے۔ لیکن اس سے اندازہ لگائیں وٹ واز دی مائنڈ سیٹ آف جسٹس ثاقب نثار صاحب، بجائے کو لیتے، اور پھر اس فیملی پہ یہ بھی پریشر ڈالا گیا کہ وہ 400 تولہ سونا تو ہم نہیں دیں گے تو باقی ہم کچھ لے دیں، کیا آپ کر سکتے ہیں۔ نجف حمید واز دی آپ کہہ لیں کہ ایک علاقے کا سفید پوش جو فیصلہ کرانے میں سارا کچھ کر رہا تھا، کہ کس طریقے سے موٹر وے جو تھی، موٹر وے توڑ کے وہاں سے ایک روڈ نکالی گئی، ورنہ موٹر وے تو اپروڈ پلان ہے گورنمنٹ کی طرف سے، فیڈرل گورنمنٹ کی اپروول ہوتی ہے، اس میں تو کوئی توڑی نہیں جا سکتی، وہ توڑ کے روڈ بنائے گی اور وہاں پھر ایک پورا بورڈ لگایا گیا کہ اٹ از انگریٹڈ بائی دی ڈی جی آئی ایس آئی فیض امید۔ کیا ایک ڈی جی آئی ایس آئی سرونگ کسی سڑک کا افتتاح کر سکتا ہے اور وائلیشن کرنے کے بعد کہ آپ نے ہائی وے کے اوپر بریک توڑا اور وہاں سے ایک اور نئی روڈ نکال دی اپنے گاؤں تک، یعنی یہ کوئی انتہائی آپ کہہ لیں، اور وہ پریس میں پورا آیا کہ کس طریقے سے وہ توڑی گی اور کیسے ان کا وہاں بورڈ لگا ہوا تھا، اب بھی شاید ہوگا۔ تو بات دراصل یہ ہے کہ اب کیونکہ آرمی نے پراپر ایک لحاظ سے اس کی انکوائری کرائی، بورڈ آف انکوائری کا مطلب ہوتا ہے فیکٹ فائنڈنگ مشن، کے پورا فیکٹس آ جائیں سامنے، اور میں سمجھتا ہوں اٹ ہیز اے ویری پازیٹو افیکٹ۔ آج میری بے شمار لوگوں سے ملاقاتیں ہوئی کہ ٹی وی چینل پہ مجھے انوائٹ کیا گیا، جس میں میں نے یہی ویو دیا کہ یہ اٹ از اے پازیٹو اسٹیپ، ایٹ لیسٹ آرمی چیف ہیز ڈیسائیڈڈ کہ ہم اس صفائی کا آغاز اپنے گھر سے کریں گے۔ ڈی جی آئی سی آئی ایس آئی از اے پلر آف دی اسٹیٹ، وہ تو اسٹیبلشمنٹ کا بہت بڑا مور ہے آپ کہہ لیجیے، اگر اس کو اریسٹ کر لیا گیا اور وہاں سے انکوائری شروع ہوئی ہے تو آپ دیکھیں گے کئی لوگ اور بھی اس کے اندر آئیں گے۔
بہت شکریہ،
وہ سارے کام یہ خود تو نہیں کر رہے
تھے۔ یہاں میرا سوال یہ ہے کہ ڈی جی آئی ایس آئی جو ہیں وہ رپورٹ کرتے تھے چیف آف دا آرمی اسٹاف آف دا ٹائم، دیٹ از جنرل باجوہ صاحب، کیا یہ اپنی من مرضی کرتے تھے یا ہی واز اونلی ڈوئنگ جو دونوں تینوں چاروں یا ان کی کاؤنسل کے درمیان، بیکاز چیف آف دا آرمی اسٹاف کی بھی ایک کاؤنسل ہوتی ہے یا ایک پوری کیبنٹ ہوتی ہے جس کے ساتھ یہ مل کے فیصلہ کرتے ہیں، تو کیا ادر پیپل ول آلسو بی ہیلڈ اکاؤنٹبل فار؟
اصولی طور پہ ایز پر دی رول آف بزنس DGISI is answerable to Prime Minister only. उसका आर्मी चीफ से कोई तलक ही नहीं है. प्राइम मिनिस्टर का ये प्रीरोगेटिव है. वो चाहे तो खुद किसी को भी बना, किसी भी लेफ्टिनेंट जनरल को वो अपॉइंट कर सकते हैं. बेनजीर भुट्टो साहबा ने बजाय के सर्विंग लेफ्टिनेंट जनरल को कहते, वो जनरल कल्लू थे, रिटायर्ड हो चुके थे, वो घर जा चुके थे, उन्होंने जनरल कल्लू को बुलाया और अपना DGISI लगा दी. तो किसी ने ऑब्जेक्शन नहीं किया बिकॉज इट इज द प्रीरोगेटिव ऑफ द प्राइम मिनिस्टर और वो उन्हीं को आंसरेबल होता है और वो ही हटाते हैं उसको. और दूसरा, उन्होंने पहले रिपोर्ट प्राइम मिनिस्टर को ही देनी है क्योंकि प्राइम मिनिस्टर के पास आर्मी में के ओहदेदार का एक ही ओहदेदार है जिसको वो अपॉइंट करता है, जिसको रिमूव करता है. बाकी जो कोर कमांडर्स हैं या जो भी मिलिट्री के जनरल्स हैं, उन सब की पोस्टिंग इज रिकमेंडेड बाय द आर्मी चीफ. आर्मी चीफ ही उनके बारे में रिकमेंड करते हैं कि ही शुड बी रिटायर्ड और ही शुड बी डिसमिस्ड. डिसमिस खुद नहीं कर सकते, रिकमेंड कर सकते हैं. और फिर प्राइम मिनिस्टर आफ्टर अप्रूवल ऑफ द कैबिनेट एज पर द रूल ऑफ बिजनेस जो भुट्टो साहब ने बनाया था, प्रेसिडेंट से अप्रूवल लेके उस जनरल को घर भेजे. ये तो कानून है. तो ये आंसरेबल तो थे वज़ीर आज़म इमरान खान को, लेकिन फीडबैक लेते थे जनरल बाजवा से और जाहिर है हर काम में उन्होंने जनरल बाजवा को बताना. तो ये बिल्कुल एक लिहाज से देखा जाए तो पूरा कॉन्स्पिरेसी का कंसेप्ट था.
तो फिर जनरल बाजवा भी इक्वली इम्पोर्टेंट. अभी आपने सर एक बहुत बड़ी पॉइंट
नहीं, वो जनरल बाजवा इज इक्वली रिस्पॉन्सिबल.
तो डू यू थिंक ही विल आल्सो बी अरेस्टेड?
खान साहब जब इसको चेंज करना चाह रहे थे और बाजवा साहब ने अपनी तरफ से एक और DGISI अपॉइंट कर दिया, तो खान साहब ने पहले उस वक्त भी दे कंसल्टेड अस. तो मैंने बकायदा एक स्टेटमेंट दी कि DGISI की अपॉइंटमेंट इज एंटायरली प्रीरोगेटिव ऑफ द प्राइम मिनिस्टर. प्राइम मिनिस्टर कर सकते हैं और चीफ का कोई इख्तियार नहीं है कि वो जिसको लगा दे. खान साहब ने फिर स्टैंड न लिया, दो चार दिन बस मुंह बना के बैठे रहे और चार दिन बाद फिर उस एक्सेप्ट कर लिया जो बाजवा साहब ने लगाया था.
अच्छा सर, मेरा यहाँ सवाल, आपने बड़ी कमाल की बात की कि खान साहब के दौर में जो सबसे बड़ी गलतियों में से एक गलती हुई थी कि बाहर निकल के खान साहब कहते थे वी आर एट द सेम पेज और वही हो रहा है जो मैं चाहता हूँ, मगर होता वो था. अभी आपने जनरल कल्लू का जब जिक्र किया तो आपने कहा मोहतरमा बेनजीर साहिबा उनको ISI का चीफ चाहती थी एंड हालांकि वो रिटायर हो गए थे बट शी ब्रॉट हिम बैक, उन्होंने ISI का चीफ लगा दिया. जनरल आसिम मुनीर साहब को
जनरल ही चीफ रहे.
अच्छा, जनरल बाजवा साहब ने जनरल आसिम मुनीर को ISI का चीफ लगाया था. इमरान खान साहब की कोई प्रॉब्लम थी जिसके बाद जनरल बाजवा और इमरान खान साहब की रिफ्ट या झगड़ा पब्लिकली सामने आ गया था कि इमरान खान साहब ने जनरल आसिम मुनीर को उस पोजीशन से हटा के जनरल फैज को ले आए थे. क्या रिजर्वेशन थी जनरल बाजवा साहब की कि ही डिड नॉट वांट टू सी हिम एज अ चीफ ऑफ ISI?
उसकी दरअसल बाजवा साहब का मसला नहीं था. ये मसला ये था कि क्योंकि DGISI था और ये इमरान खान साहब खुद फरमा चुके थे कि जो DGISI होता है वो हर चीज रिकॉर्ड करता है, मेरी भी टेलीफोन कन्वर्सेशन वो रिकॉर्ड करते हैं, ये उनकी ड्यूटी में शामिल है. उस वक्त भी हमने ऑब्जेक्ट किया कि भाई DGISI का रोल ही नहीं है रिकॉर्डिंग करना. हाँ, एक हाई कोर्ट का जज से आप परमिशन लेते हैं, ये आर्मी ये दिया हुआ है कि मुल्क के अंदर अगर आप कोई आदमी दहशतगर्दी में इन्वॉल्व है तो फिर वो आप रिकॉर्ड हाई कोर्ट के जज को देंगे जिस सूबे में वो अफसर रहता है या जो भी इंसान रहता है, और उसकी अगर वो रिकॉर्डिंग करना चाहते हैं तो हाई कोर्ट का जज विल अलाउ हिम इन राइटिंग कि आप इसकी रिकॉर्डिंग करें, इसके अलावा तो रिकॉर्डिंग कर नहीं सकते. खान साहब ने खुद ऐलान किया कि इंटेलिजेंस एजेंसीज रिकॉर्ड करती हैं और मैंने अलाउ किया हुआ और मुझे भी रिकॉर्ड करती हैं, ये बड़ा जरूरी है मुल्क के लिए, इनको रिकॉर्ड करना चाहिए. इनने खुद ही अपने गले में डाल, भाई आपकी पर्सनल चीजें. नतीजा ये निकला कि बहुत सी कन्वर्सेशन पकड़ी गई जिसमें बेशुमार चीजें आ गई कि उसके अंदर उनकी एहलिया के बारे में भी आ गया कि कई चीजें उन्होंने मलिक रियाज से गिफ्ट के तौर पे ली, वो रिकॉर्ड पे चीजें आ चुकी हैं सारी की सारी. उसका गवाह कोई और नहीं है, परवेज खटक साहब भी उसके गवाह हैं और भी खान साहब के जो कैबिनेट के मेंबर्स हैं वो भी गवाह हैं जिन्होंने कहा कि ये चीजें इस तरह आई, वो रिपोर्ट हुई. और वो आसिम साहब जो थे वो ये सारी रिपोर्ट लेके बाजवा साहब को उन्होंने जिक्र की, उन्होंने कहा जी यू आर आंसरेबल टू प्राइम मिनिस्टर, आप प्राइम मिनिस्टर को जाकर बताएं कि ये चीज इस तरह हो रही है. तो उन्होंने जाकर प्राइम मिनिस्टर को बताया. प्राइम मिनिस्टर का ये काम था कि अपने घर को वो दुरुस्त करते और वो उनको ठीक करते चीजों के, ये चीजें सारी आ चुकी. देखे ना एक बंदा जो पूरी दुनिया में कहते रहे खान साहब के मैं सादिक और अमीन, हमने भी इनका साथ दिया हुआ है कि मैं सादिक और अमीन हूं, इनको नहीं चाहिए था कि तोहफे लेते और फिर बेचते और फिर जेली रसीदे भी बनाते।
उन्होंने खुद नहीं ली, उनकी बीवी को, उनकी बीवी को भी प्लांट किया गया था खान साहब के गिर्द। और
ये आपकी बात बिल्कुल दुरुस्त है कि शी वॉज प्लांटेड, लेकिन शी वॉज प्लांटेड बाई या तो उसके खामन ने प्लांट किया या जिसने भी किया, लेकिन ये तो जिम्मेदारी खान साहब की थी ना। खान साहब द प्राइम मिनिस्टर लीडर ऑफ द नेशन, अगर वो इतना वीक है कि खातून उसके घर प्लांट होगी और वो सब कुछ अपनी मर्जी से कर रही है, और खातून भी वो जो अपने छह बच्चों को छोड़ के आ गई
हुई,
देखे ना ये को मानने, चाहे इन पे वो केस बरी हो गया इद्दत वाले केस से, हमें उससे कोई गर्ज नहीं है
सर, नहीं मेरा उससे कोई सरोकार ही नहीं है। मैं तो सिर्फ इतना कहती हूँ कि खान साहब अगर ईमानदार हैं, मगर वो उनकी पोजीशन के चक्कर में ये औरत उनके ऊपर प्लांट की गई थी और उन्होंने उसको एक्सेप्ट कर लिया, क्योंकि सबसे पहले भागने वाली रिजीम चेंज पे द फर्स्ट वुमन हु लेफ्ट कंट्री वॉज फरा गोगी, बेस्ट फ्रेंड ऑफ बुशरा बीबी।
और उसने वहां से बयान भी एक दिया, उसने एक बयान दिया वहां से जाकर कि जी आप जब भी कोई इंक्वायरी होगी तो मैं आ जाऊंगी,
आज
लेकिन उसके खिलाफ बेशुमार इंक्वायरियां खुली, वो कभी पाकिस्तान में नहीं आएगी।
और वो आएगी,
उसके बारे में इतनी होश रुबा खबरें आई हैं कि किस तरीके से उसने पंजाब गवर्नमेंट को काबू किया हुआ था, तमाम पोस्टिंग प्रमोशन उसके इख्तियार से होती थी और बुजदार साहब उससे लाइन लेते थे और वो खातून से खातून से खातून खाना से लाइन लेते थे। खान साहब को, खान साहब वॉज एग्जर्टेड कि मैं प्राइम मिनिस्टर ऑफ द कंट्री हूं। अभी इन सारी चीजों का फैज हमीद को भी पता था, आसिम मुनीर साहब को भी पता था और बाजवा साहब को भी पता था, तो इसलिए बाजवा साहब ने उनको उनकी कोई बात ही नहीं मानी। वो एक दिन खान साहब ने बयान दिया यूक्रेन के हक में और अगले दिन बाजवा साहब ने उसके खिलाफ बयान दिया, खान साहब कुछ भी ना कर सके। भाई आप प्राइम मिनिस्टर हैं, यू आर दी वन हैज टू रन दी कंट्री एंड यू हैव टू इशू दी पॉलिसी, यू वुड हैव टेकन एक्शन।
सर मेरा
बैठे हैं ना, अब अभी पीटीआई वाले हमारे दोस्त कहते हैं वो जी अगर वो करते तो गिरफ्तार हो जाते, मगर गिरफ्तार तो भी हुए बैठे।
देखो सही, देखो उस रिस्क से मौत अच्छी जिस रिस्क से आती हो परवाज में कोताही। कर्नल साहब मैं, मुझे पता है इट्स वेरी लेट एट नाइट, मैं आपसे भी मुख्तसरन, मैं कोई गलत बयानी पे डिपेंड करते हुए ये प्रोग्राम नहीं कर रही, मैं एंड रिजल्ट आपसे पूछना चाहती हूँ। आज कुछ दिनों से ये ख्याल किया जाता था कि खान साहब को या पीटीआई को थोड़ा सा रिलीफ मिल रहा है, एक तरफ तो आज हमारी डीजीआई एसपीआर इतनी शरीफ नफ्स हो गई और इतनी ईमानदार हो गई, उन्होंने कहा जी कोर्ट के फैसले के मुताबिक अब हम देखेंगे कि क्या इसने गलत किया। मैं कोर्ट एंड कोर्ट्स में दोबारा, ताकि मैं कहीं कोई गलती ना करूं, मैं आपके साथ दोबारा वो लफ्ज पढ़ के आपको कर देती हूं। उन्होंने कहा a detailed court of inquiry was undertaken by the Pakistan army to ascertain correctness of the complaints in the top city case made against Lieutenant। aaj to aapko adalat ki itni sachai ka khayal aa gaya, magar adalat ne jis waqt mukhtas seaton ka faisla kiya to us waqt aapki kabina har level ki, aapki senate president ne sign kar diya aur wo नया जो कानून बना है वो पीछे से लागू होगा, यानी अदलिया और आपकी जो काबीना है वो एक दूसरे के मद्दे मुकाबले आके खड़े हो गए हैं। आज जब फैज हमीद साहब को अरेस्ट किया गया, एट द सेम टाइम कोर्ट ने जो फैसला किया है कि पीटीआई की तीन नशिस्तें नून की तरफ चली गई, क्योंकि अगर मुख्तस सीटें इनको मिल जाती हैं और बाकी सीटों के ऊपर फैसला होता है तो पीटीआई की वाज़े अक्सरियत थोड़ी सी बढ़ जाएगी। उस अक्सरियत को बचाने के चक्कर के बीच में अब लोग अरेस्ट भी होंगे, जो पीडीएम टू है उसको सपोर्ट भी मिलेगी। इफ आई एम रॉन्ग मुझे करेक्ट कीजिएगा, बाहसियत वकील कौम को सीधा सिनेरियो बताइए, एग्जैक्ट सिनेरियो बताइए।
वो सुप्रीम कोर्ट ने आर्डर दिया और उसको ये फेडरल गवर्नमेंट का काम है, वो फेडरल गवर्नमेंट के लिए आर्डर है वो, कि फेडरल गवर्नमेंट का काम है कि उसकी भी अमल दरामद करे। अभी फेडरल गवर्नमेंट ने भी वही काम किया जो पहले पार्लियामेंट हमारी करती रही है। ये बिल्कुल उसी तरह है जैसे खान साहब के जमाने में वो जनरल आसम बाजवा साहब का एक केस आ गया कि उनकी 80 ममालिक के अंदर उनके कारोबार थे, उस पे लोगों ने बड़े ट्वीट किए और मैसेजेस किए, तो आई पी आर की तरफ से आ गया कि जिनके खिलाफ कार्रवाई की जाए जिन्होंने ट्वीट किए हैं। तो रातों रात खान साहब ने एक आर्डिनेंस जारी किया विच वॉज नोन एज द पीका आर्डिनेंस अमेंडमेंट एक्ट। उसके अंदर उन्होंने आर्डिनेंस जारी कर दिया कि कोई भी फौज के खिलाफ अगर ट्वीट भी करेगा तो उसको 3 साल सजा होगी। जबकि पार्लियामेंट मौजूद बैठी थी, पार्लियामेंट को 3 दिन के लिए छुट्टी कराई गई, बीच में आर्डिनेंस जारी हुआ, फिर पार्लियामेंट का इजलास हुआ, वो वहां पेश न किया गया और उसकी आड़ में बेशुमार जर्नलिस्टों को पकड़ा गया। लाहौर कराची से आमिर मीर साहब पकड़े गए, उसके अलावा एक और हमारे शाह साहब थे उनको पकड़ा गया, रजीज दादा साहब को पकड़ा गया, हर जिस जर्नलिस्ट ने जिसने ट्वीट की उसको पकड़ लिया गया, असद तूर को पे केस बना दिए गए। तो उसी वक्त जो पाकिस्तान बार काउंसिल थी उन्होंने एक जर्नलिस्ट डिफेंस कमेटी बनाई और मुझे भी उसमें नामजद किया गया। तो वी डिसाइडेड टू चैलेंज दीज लॉज, हमने ये सारे कवानीन इस्लामाबाद हाई कोर्ट में चैलेंज किए। हमने कहा जनाब अगर एक जनरल साहब ने कोई कारनामा सर अंजाम दिया, अगर 80 मुल्कों में उनका कारोबार है और उसकी प्रेज उसको कोई इसकी तारीफ कर रहा है ट्वीट के जरिए, तो उसको करने दीजिए, वो वजात दें कि कैसे उन्होंने 80 मुल्कों में कारोबार किया। उनके 4 बच्चे भी बाहर पढ़ रहे थे, वो कहते हैं जी मेरी बीवी ने बड़ी मेहनत करके पैसा कमाया, हमें बताया जी किस तरह की मेहनत थी। तो जिसका नतीजा ये निकला वो कानून सेट असाइड हुआ। तरमेनल्ला साहब उस वक्त चीफ जस्टिस है, उनकी बहुत बड़ी ये कंट्रीब्यूशन है, उन्होंने ये कानून सेट असाइड किया। उन्होंने कहा जी आप आइंदा किसी जर्नलिस्ट को अरेस्ट नहीं करेंगे, हाँ आप उसको नोटिस दें, वो अपियर हो और उससे पूछें कि ये आपने इसमें क्या आपने किसी अदारे को नुकसान पहुंचाया, अगर वो साबित न कर सके तो फिर आप उसको वारंट ऑफ अरेस्ट दें, अरेस्ट नहीं करेंगे ताकि वो बेल करा सके और केस कंटेस्ट करे, वरना आप अरेस्ट कर लेंगे और साल बंद। उसमें ये भी था कि उसकी फवाद चौधरी साहब ने बाकायदा प्रेस कॉन्फ्रेंस की कि इसके अंदर हमने राइट ऑफ बेल ही खत्म कर दिया कि जो आदमी अरेस्ट होगा उसकी बेल भी नहीं होगी। अब आप देखें ना हमारे यहां शुरू दिन से ये मसला है कि हमारी पार्लियामेंट जो है वो कानून बनाती है जिसको जिसमें वो पार्लियामेंट के अंदर आएगा अगर तो वो ऐसा कानून नहीं होगा जो पब्लिक वेलफेयर ओरिएंटेड हो, वो अपने आप को मजबूत बनाने के लिए कानून बनाएंगे। अभी भी देखे ना उन्होंने अपना ये कानून बना लिया, पार्लियामेंट ने फौरन इजलास बुलाया। अभी ये रो है बिटवीन पार्लियामेंट एंड द जुडिशरी, ये हमारे यहां एक अलमिया है।
अब सर मेरा सवाल यही आपसे मेरा सवाल है कि एक तरफ मुतसादिम है आपकी सुप्रीम कोर्ट और
गवर्नमेंट। इस केस में ये हुआ, मैं थोड़ी वजाहत कर दूं, इस केस को जब सुप्रीम कोर्ट ने सुना तो सुप्रीम कोर्ट ने ये रेफर किया कि ये कोई आम ह्यूमन राइट का केस नहीं है, इट इज अ सीरियस मिसकंडक्ट बाय अ जर्नल BGISI और हम इस केस को रेफर कर देते हैं चीफ ऑफ आर्मी स्टाफ को केस के ऊपर वो कार्रवाई कर। उन्हें फेडरल गवर्नमेंट को नहीं रेफर किया, उन्हें उस कंप्लेंटेड को भी कहा कि आप GHQ में इसकी दरखास्त दायर करें और बताएं कि मेरे साथ ये हुआ। जाहिर है जब सुप्रीम कोर्ट ने एक डायरेक्शन दी और एक अदारे के हेड को डायरेक्शन दी बाकायदगी के साथ कि आप करें, तो उनके तो कोई पॉलिटिकल अजायम जैसे हमारे सियासतदानों के होते हैं वो नहीं थे और उनने भी इसको अपॉर्चुनिटी समझा कि ये मेरे लिए एक बेहतरीन मौका है कि मैं अपने घर को हम साफ करें, क्योंकि बेशुमार चीजें प्रेस में आ रही हैं आजकल आर्मी के बारे में कि जी वो DHA में ये हो गया, IPPs में जी फौजी फाउंडेशन का हाथ है, फला में लोगों की बेशुमार स्पेकुलेशन और एलिगेशन आ रहे हैं। तो उन्होंने ये सोचा मेरे ख्याल में, और मेरा ख्याल इट वॉज अ वेरी वाइज डिसीजन कि आई शुड स्टार्ट फ्रॉम माई ओन हाउस। ये पहली दफा हुआ है कि पाकिस्तान का जो सबसे बड़ा ताकतवर अदारा DGISI उसकी चीफ को अरेस्ट कर लिया गया।
सर मेरा अगला सवाल आपसे,
और लोग भी अरेस्ट होंगे बेशुमार जो देखे ना जिन लोगों ने इनके साथ मिलकर वो जुराइम किए। और जाहिर है जब बोर्ड ऑफ इंक्वायरी का मतलब ये होता है कि फैक्ट फाइंडिंग होती है, एविडेंस कलेक्ट करनी होती है, अब वो सारी चीजें जब आ जाएंगी तो लोगों को पता चल जाएगा। और मेरा ख्याल है जब सुप्रीम कोर्ट ने इनको डायरेक्शन दी तो रूल ऑफ लॉ का भी तकाजा ये था कि ये उसके ऊपर प्रॉम्प्टली एक्शन लेते बजाय कि ये चुप कर जाते कि चलें जी मेरे टेनोर में तो कोई कार्रवाई ना हो तो मुझे क्या जरूरत है। जैसे जनरल कियानी के जमाने में एक और DG थे DGNLC, उनके खिलाफ भी ऑर्डर आ गया, हाई कोर्ट ने ऑर्डर दिया कि इनके खिलाफ प्रोसीड किया जाए, लेकिन जनरल कियानी के 2 टेनोर थे, उनके दोनों टेनोर में ही डिड नॉट प्रोसीड अगेंस्ट हिम और उन्होंने बाकायदा बयान दिया कि हम जी इसके खिलाफ प्रोसीड कर रहे हैं, हम एग्जाम्पल सेट करेंगे। लेकिन वो चार मैंने लिखा उनको कि जनाब 6th-6th साल जा रहा है, आप तो एग्जाम्पल भी ना सेट कर सके। फिर बाद में राहिल शरीफ साहब ने उनके खिलाफ कोई कार्रवाई की।
सर मेरा अगला सवाल आपको,
ये पहली दफा हुआ है कि एक DGISI को अरेस्ट करके उन्होंने कहा जी इसके खिलाफ कार्रवाई होगी اور ظاہر ہے جب انہیں ایف جی سی ایم کے ورنہ ان کے پاس ایک اور آپشن تھی آرمی میں دیر آر ٹو آپشن ایک آپشن ہے کہ ایڈم گراؤنڈ پہ آپ ڈسمس کر دیتے ہیں کہ یہ بورڈ آف انکوائری میں آپ کے خلاف آ چکا ہے اس لیے آئی ریکمینڈ یور ڈسمسل وہ اگر ہوتا تو وہ غلط تھا وہ مس کیریج آف جسٹس ہوتا لوگوں کو بھی نہ پتہ چلتا ان کو بھی حق ڈیفینس کا نہ ملتا مشرف دور میں یہی کچھ ہوتا رہا ہے لیکن اب انہوں نے یہ کام یہ کیا یہ فیئر پروسیس ہے کہ آپ کا کورٹ مارشل ہوگا اور ظاہر ہے اس کے اندر ان کو حق ہوگا اپنا کونسل لے کر اپنا ڈیفینس کریں اپنے حق میں گواہ لے لا سکیں اور وہ لوگ جن کے ساتھ یہ زیادتی ہوئی ہے
اگر انہوں نے آپ کو ہی کاؤنسل کر لیا تو کیا ہوگا
نہیں نہیں ہمارا پرنسپل یہ ہے پرنسپل آف لائف وین آئی جوائن دس پروفیشن ود دس کمٹمنٹ کہ ہم صرف اور صرف مظلوم کا ساتھ دیں گے کسی ظالم کا کیس نہیں لیں گے
سر میرا
ایک بڑے سینئر آرمی کے انہوں نے ایک کیس میں مجھے انوائٹ کیا اور مجھے انہوں نے کہا کہ یہ ہمارے کیس آپ لے لیں اور انہوں نے کہا کہ اس کی جو فیس اور پیکج ہوگا وہ آپ جو لکھ دیں گے ہم اس کو یس کر دیں گے میں نے قرآن کی ایک آیت انہیں سنائی مختصر اور قرآن پاک میں ایک آیت ہے لا ترکنو الی الذین ظلموا اپنے حضور علیہ السلام اللہ نے کہا کہ اے نبی محترم آپ ظالم کی طرف جھکنا بھی نہیں میں نے کہا اس کیس میں میں آپ کو ظالم سمجھتا ہوں یو ایکٹڈ بیانڈ دی مینس
سر میرا
جو فور کارنرز آف لا ہے اس سے زیادہ آپ آگے بڑھ گئے ہیں
جی سر
آپ نے لوگوں کو اٹھایا ہوا آپ چاہتے ہیں کہ میں آپ کے ساتھ کھڑا ہوں میں تو مظلوم کے ساتھ کھڑا ہوں
جی سر
اور اللہ سے یہی دعا ہے کہ اللہ تعالیٰ ہمیں مظلوم کے ساتھ کھڑا ہونے کی توفیق عطا
فرمائے سر کیونکہ میں آپ اٹس ویری لیٹ ایٹ نائٹ اور کیونکہ میں لائیو ریڈیو انٹرویو پہ آپ کو لے کے ٹیلی ویژن پہ ہم ساتھ ساتھ جا رہے ہیں اب آپ کی ساری بات چیت سے مجھے یہ سمجھ آیا کہ دس از دا فرسٹ اسٹیپ کہ جنرل فیض صاحب کو اریسٹ کیا ہے مگر جنرل فیض واز ناٹ دا اونلی کلپرٹ اینڈ دیز آر جسٹ چارجز ایٹ دا مومنٹ ابھی تو یہ انہوں نے پروو ہونا ہے مگر اگر جنرل ان کے ساتھ کیونکہ جنرل آصم صاحب کو شیلٹر دیا تھا جنرل باجوا صاحب نے مگر پرائم منسٹر آف پاکستان نے آصم منیر صاحب کو ہٹا کے فیض صاحب کو لے کے آئے تھے آصم منیر صاحب کے دل میں بھی رنجش ہوگی خنس ضرور ہوگی اس بات کی کہ میں نے تو سچ تم کو بتایا تھا کہ تمہاری بیوی غلط چیز میں انوالو ہے پاکستان کے ساتھ زیادتی کر رہی اور تم نے بجائے اس کے کہ تم گھر کا ایکشن لیتے آپ نے مجھے فائر کر دیا تو آصم منیر دماغ کے میں بھی یہ خنس یا غصہ ہوگا ضرور تو ڈو یو تھنک جنرل فیض بھی اگر جنرل باجوا بھی اگر کہیں انوالو ہوتے ہیں تو کیا فیئر ٹرائل ہوگا یا اینی ادر آرمی آفیسرز جو جس نے پاکستان کو ہرٹ کیا پچھلے 8 سالوں کے بیچ میں وہ بھی جنرل فیض کی طرح اریسٹ ہوگا اور فیئر ٹرائل ہوگا یا جنرل پرویز مشرف کی طرح باجوا صاحب کو ملک سے نکال کے دبئی بھیج دیا جائے گا
یہ جو یہ بالکل آپ کی بات درست ہے اس کا میں یہ پیش کروں گا کہ ظاہر ہے ابھی ان کا ٹرائل ہوگا اور جو جنرل آصف منیر صاحب کو ہٹایا گیا دراصل فوج میں یہ جو یہ ایک روٹین میٹر ہے یہ میں آپ کو بتاؤں میں 6 دفعہ مجھے ہٹایا گیا مجھے کوئی یہ بھی کہہ سکتا ہے کہ جی 6 دفعہ آپ سیک ہوئے لیکن میں لیفٹنٹ کرنل ہی تھا ایک ڈپارٹمنٹ سے انہوں نے مجھے جب میں نے ایک ہمارے ہاں ایک برانچ ہے لٹیگیشن سیل آرمی میں سول لٹیگیشن سیل اس کا کام ہے جو ہماری سول لٹیگیشن ہائی کورٹس میں ہوتی میں اس کا انچارج تھا اس دوران وہ مسنگ پرسنز کے کیسز آئے جس میں نے ریفیوز کر دیا میں کہ جی میں کوئی ایفیڈیوٹ نہیں دوں گا کیونکہ بندے آپ کے پاس ہی ہیں تو مجھے ہٹا کے ایک آرمی کا ایک اور سیٹ اپ ہے اس کے اندر اپائنٹ کر دیا گیا پھر وہاں سے مجھے کراچی بھیج دیا گیا آصم منیر صاحب کو ڈی جی ایس آئی سے ہٹایا گیا پہلے وہ کور کمانڈر تھے اس کے بعد ایک ہمیشہ ہوتا یہ ہے کہ ونس یو آر کور کمانڈر دوبارہ پھر آپ کو جی ایس کیو کے اندر اسٹاف اپائنٹمنٹ پہ لگایا جاتا ہے جس کو پی ایس اوز کہتے ہیں تو وہ کوارٹر ماسٹر جنرل آ گئے کوارٹر ماسٹر جنرل بھی ایکولی امپارٹینٹ پوسٹ ہے کیونکہ پوری فوج کی جو آپ کہہ لیں جو پلاننگ ہے جو کوارٹر جو ان سے ریلیٹڈ ہے وہ ساری کے انچارج ہیں وہ تو یہ نہیں ہوا اور یہ کئی دفعہ بے شمار لوگ ہیں جو پہلے کور کمانڈر تھے پھر ڈی جی ایس آئی بنے یا ڈی جی ایس آئی سے ہٹایا گیا پھر کور کمانڈر لگا دیے گئے یہ فوج میں یہ چیز چلتی رہتی ہے یہ جو کمپلیٹ ٹینیور ہے کہ 3 ایئرز ہونا چاہیے یہ بڑے اوپر سینئر لیول پہ یہ ٹینیور نہیں ہوتا ایز پر دی ریکوائرمنٹ یہ چیزیں چلتی رہتی ہیں وہ خان صاحب نے تو ان کو اس لیے ہٹایا کہ جب انہوں نے خان صاحب کے پاس وہ فائل پیش کی کہ یہ آپ کی اہلیہ کی جو کنورسیشن ہے ملک ریاض کے ساتھ یا اس فر اگوگی کے ساتھ جو ہیرے وہاں سے لیے جا رہے ہیں جو سیٹ لیے جا رہے ہیں جو گھڑیاں بیچی جا رہی ہیں وہ ساری کی سارے بزنس ڈیل جو اس کی چل رہی تھی وہ انہوں نے پیش کی. اور خان صاحب اگر ذمہ داری کا مظاہرہ کرتے اور وہ انہیں کرنا چاہیے تھا, وہ اپنی اہلیہ کو سمجھا دیتے بھائی اسٹیٹ افیئر میں آپ آئندہ ایسا نہیں, جو آپ نے کما لیا وہی کافی ہے.
سر اس نے چادی عورت نے اس لیے کی تھی, شی وانٹیڈ ٹو ہیو بینیفٹ, شی وانٹیڈ ٹو ہیو بینیفٹ, شی روئنڈ عمران خان's لائف ایز ویل.
اس نے عمران خان کا پورا امیج تباہ کر دیا اس نے. اور اس نے جس کا میاں تھا وہ اپنے مزے کی بات دیکھیے کہ وہ ان کی اہلیہ نے ادھر شادی کی اور وہ پراپر یوز ٹو وزٹ کرتے تھے پرائم منسٹر آفس میں, گھر بھی وزٹ کرتے اور ان سے پھر جتنے ٹھیکے تھے باہر کے وہ بھی لیتے. سعودی عرب کے اندر جو حاجی لوگ جا رہے تھے ان کی اکوموڈیشن کا ٹھیکہ بھی انہوں نے لے لیا کہ جی میں وہاں اکوموڈیٹ کروں گا. وہ اس کے لیے تو اس نے تو یہ سمجھا میری لاٹری نکل آئی ہے, اور اس طرح کر کے انہوں نے ملک کو لوٹا. اور خان صاحب کے سامنے سب کچھ ہو رہا تھا, ان کو پتا تھا. انہوں نے ایک دفعہ بھی نہیں کہا کہ یہ کچھ نہ باجوہ صاحب کو روک سکے, نہ فیض حمید کو روک سکے, نہ اپنی اہلیہ کو روک سکے.
سر میرا آپ سے آخری سوال, میرا بڑا شکریہ کہ آپ نے فیکٹ کو بتایا, ہمارے لسنرز پہ ڈیپینڈ کرتا ہے. اگر آپ آنکھیں بند کر کے چلنا چاہتے ہیں دعا کریں کہ اللہ کرے کوئی ایماندار شخص اس ملک کو ملے. ایوری پالیٹیشین از کرپٹ, عمران خان ہمسیلف از ناٹ کرپٹ, بٹ انفارچونیٹلی اقتدار کے کانشیس بعض اوقات ہم ہو جاتے ہیں اور وہ اقتدار ہماری آنکھوں پہ پٹی باندھ دیتا ہے. میری بات بری لگے گی آپ مجھے گالیاں دے لیں, اللہ تعالیٰ آپ کو, میں بھی جواب دوں آپ بھی جواب دیں, پیریڈ. میں سر میرا غم اس وقت ایک یہ بھی ہے کہ پچھلے ڈیڑھ سال میں 9 مئی سے لے کے آج تک, یا سنس عمران خان صاحب کو جب سے اریسٹ کیا گیا ہے, ایک بھی چیز پروو نہیں ہو سکی. آج انہوں نے وہ جو ایک القادر ٹرسٹ کا 190 ملین کا, دو غلط خبریں آئی ہیں پی ٹی آئی کے لیے, ایک تو اس کی درخواست کو مسترد کر دیا, ایک 3 لوگوں کو نون لیگ سے سبقت دے دی ہے, ان کے پی ٹی آئی کے 3 لوگوں کا کینسل ہو گیا ہے. مگر جتنے پی ٹی آئی کے لوگ ہیں جیسے سلمان اکرم راجہ صاحب, ان لوگوں کی کوئی شنید ہی نہیں ہے. ڈو یو تھنک کہ یہ کڑی ہے بجائے اس کے کہ وہ جتنے کلپرٹس تھے جیسے باجوہ ہو گیا, جیسے اور آپ کے آرمی کے چند ایک بریگیڈیئرز اور وغیرہ وغیرہ ہیں, ان کو سیک کرنے کی بجائے ایم کیو ایم کے بعد, پیپلز پارٹی کے بعد, مسلم لیگ نون کے بعد, دے جسٹ وانٹ ٹو بلاک پی ٹی آئی اینڈ دے جسٹ وانٹ ٹو ابالش دس پارٹی. کیا یہ اس طرف کو نکل رہے ہیں؟ مگر اس کا آپ جواب دے دیجئے گا. میں تو صرف اتنا کہتی ہوں جتنا دبائیں گے اتنے برے طریقے سے باہر نکلیں گے. لیٹ دیم کم آؤٹ, پروو دیم دیٹ دے آر رانگ, تو عوام خود ہی ان کو مسترد کر دیں گے. آپ جواب دیجئے سر.
آپ کی بات بالکل درست ہے کہ ہمارے پالیٹیشین میجارٹی آف دیم آر کرپٹ, لیکن میرا پھر سوال یہی ہے کہ یہی کرپٹ پالیٹیشنز تھے جو سارے کے سارے عمران صاحب نے اپنے گرد اکٹھے کرا لیے. وہ پہلے انہوں نے خود ہی اعلان کیا کہ میں الیکٹیبلز نہیں لوں گا پارٹی میں, لیکن راتوں رات وہ 100 کے قریب الیکٹیبلز آ گئے. وہی پارٹی چلا رہے تھے. خان صاحب بڑے آرام سے خان صاحب خود کہا کرتے تھے میں وہ پرائم منسٹر نہیں بنوں گا جو پیچھے بیٹھ جاؤں اور ایجنسیاں ملک چلا رہی ہوں اور مجھے پتہ ہی کوئی نہ ہو, میں خود چلاؤں گا. لیکن آپ دیکھیے جتنی کرپٹ ایلیٹ تھی نا پچھلے 70 سال سے ہماری پالیٹکس میں, وہ سارے کے سارے خان صاحب کے ساتھ تھے. اب جیسی خان صاحب کی گورنمنٹ ٹوٹی وہ سارے کے سارے وہاں سے اڑ کر دوسرے پہ چلے گئے. اب یہ سوال پھر میں پوچھتا ہوں کہ خان صاحب نے جب وہ کیسز بنائے ان لوگوں پر, یا جو کیس بن گئے ان کے اوپر کرپشن کے کیس بنے سیاستدانوں پر, وہ چلنے شروع ہوئے, خان صاحب نے وہ کیس کیوں نہ کنکلوڈ کروایا؟ اب وہ خان صاحب خود فرماتے ہیں کہ میں تو چاہتا تھا ان کے خلاف کاروائی ہو, لیکن باجوہ صاحب نہیں چاہتے تھے. باجوہ صاحب یہ کہہ دیتے تھے, انہوں نے کہا جی نواز شریف کو باہر جانے دیا جائے پلیٹلیٹ, حالانکہ باجوہ صاحب تو ان کے ساتھ گیم کر چکے تھے کہ ہم آپ کو باہر نکال دیں گے, آپ مجھے ایکسٹینشن پہ ووٹ دیں. وہ جو نعرہ تھا ان کا کہ ووٹ کو عزت دے, وہ نعرہ انہوں نے گھر رکھا اور باجوہ صاحب کو ووٹ دے دیا.
ڈو یو تھنک باجوہ صاحب کو اریسٹ کیا جائے گا معذرت کے ساتھ؟ کیونکہ مجھے لگتا ہے کہ وہ جنرل جن کی حق تلفی ہوئی تھی وہ کیوں نہیں اٹھ کے اس چیز کو کرتے کہ یس دس واز رانگ. کیا باجوہ سے, کیونکہ مجھے لگتا ہے دس مین ہیز روئنڈ اس مور دین اینی بڈی ایلس.
میں سمجھتا ہوں پرویز مشرف کے بعد اگر کسی شخص نے اس ملک کو نقصان پہنچایا تو وہ جنرل قمر جاوید باجوہ ہے. انہوں نے اس ملک کو اس تباہی کے اس دانے کے اوپر پہنچایا.
آپ کا خیال ہے کہ جنرل آصف منیر
جو 2012 کی چلتی گورنمنٹ تھی, اس گورنمنٹ کو عمران خان کو انہوں نے بیچ میں لانچ کیا, اس وقت 100 روپی پہ پیٹرول تھا, दो रुपए की रोटी मिलती थी, 25 रुपए चीनी थी किलो। इसको उन्होंने ला के चलती गवर्नमेंट को डिस्टेबलाइज किया और उसके बाद फिर धरना दिलवाया और उसके बाद जो कुछ होता रहा फिर आरजीएस बिठा दिया, इनको लेकर आ गया। अब इनकी पार्टी के खुद लोग कह रहे हैं कि उस वक्त नून लीग की 2/3 मेजोरिटी को खत्म किया गया, फिर जब ये आ गए फिर ये उनके हाथों में खेलने लग गए। इन्होंने किसी दिन भी, मैं समझता हूं नवाज शरीफ को मैं ये तो क्रेडिट दूंगा कि नवाज शरीफ जब वापस आ गए तो उसने परवेज मुशर्रफ पे केस बनवाया, पार्लियामेंट से बिल मंजूर करवाया, सुप्रीम कोर्ट में ले गया, सुप्रीम कोर्ट ने वो 3 रुकनी ट्रिब्यूनल बनाया जिसमें तीनों सूबों के जज थे। उस ट्रिब्यूनल ने उसको मादरे वतन से गद्दारी के इल्जाम में आर्टिकल 6 के तहत सजाए मौत दी, जो अभी सुप्रीम कोर्ट ने उस सजा को भी